Radio Veri FM, Radio Veri FM,
Radio Veri FM, 96.6 RX 2.7 MHz. उदाउँदो सूर्यलाई अर्घ दिएर छठको समापन गरिँदै आज पनि सार्वजनिक बिदा।
सुर्खेत सहित दोस्रो चरणमा चुनाव हुने 45 जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना। पहिलो चरणमा चुनाव हुने प्रदेश नम्बर 6 का 7 जिल्लामा 95 जना उम्मेद्वार।
बाँके कोहलपुर चौराहा आसपासका सडकको क्षेत्रभित्र अतिक्रमण गरी बसेका घरटहरा हटाइयो। बर्दियाको बाँसगरी नगरपालिकामा थारू भाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोगमा ल्याइने।
मङ्सिर 21 मा हुने चुनावको लागि कङ्ग्रेसले 22 क्षेत्रको उम्मेद्वारको टुङ्गो लगायो। बाँकी क्षेत्रको उम्मेद्वार छनौट आज गरिने।
र 19 वर्ष मुनिको एसिया कप क्रिकेटका लागि अभ्यास खेल खेल्न नेपाली टोली बङ्गलादेश जाने, 3 वटा खेल खेल्ने।
हिमाल पहाड तराई कोही छैनन् पराई। बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विश्वको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। छठ पर्वको मुख्य दिन हिजो अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिएर मनाइएको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना गरी मनाइने छठ पर्वका लागि नदी, तलाउ, कुण्ड लगायतका जलाशय झिलिमिली पारी विशेष रूपमा सजाउने गरिन्छ। ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा द्रौपदी सहित 5 पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको उल्लेख छ। सूर्य पुराण अनुसार सर्वप्रथम अत्रमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेर अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेर छठ मनाउन थालेको उल्लेख गरिएको छ। कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर व्रत बस्ने गरिन्छ भने दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सक्खर हालेर बनाइएको खिर खर्ना खस्टी मातालाई चढाई अलिकति व्रतालुले प्रसाद स्वरूप खाने र नुन नखाई एक छाक फलाहार गर्ने गरिन्छ। यो पर्वको मुख्य दिन कार्तिक शुक्ल खस्टीका दिन भने कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने गरिन्छ। खस्टीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन आज अस्ताउँदो उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ दिएपछि यो पर्व समापन हुने गर्दछ। कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ दिएमा चर्मरोग लाग्दैन भन्ने धार्मिक विश्वास समेत रहेको छ।
छठ पर्वको अवसरमा गृह मन्त्रालयले आज पनि सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले विज्ञप्ति निकाल्दै आज देशभर सार्वजनिक बिदा दिने जनाएको हो। छठको अवसरमा सरकारले हिजो पनि सार्वजनिक बिदा दिएको थियो।
आउँदो मङ्सिर 21 गते हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सुर्खेतमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। सुर्खेतको वीरेन्द्रनगर 7 इत्रामा रहेको शैक्षिक तालिम केन्द्र रहेको भवनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। प्रतिनिधि सभाका लागि 2 र प्रदेश सभाका लागि 4 निर्वाचन क्षेत्र रहेको सुर्खेतका निर्वाचन अधिकृतको कार्यालय खोलिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नवीन पौडेलले जानकारी दिनुभयो। जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचन सम्बन्धी सबै प्रकारका कामहरू पनि सुरु गरिएको पौडेलको भनाइ छ। सुर्खेतमा मुख्य निर्वाचन अधिकृतका रूपमा जिल्ला न्यायाधीश समेत रहनुभएका किरण प्रसाद शिवाकोटी रहनु भएको उहाँले जानकारी दिनुभयो। प्रतिनिधि सभा अन्तर्गत क्षेत्र नम्बर 1 मा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा मोहन सागर बस्यालले निर्वाचन अधिकृतको जिम्मेवारी सम्हाल्नु भएको छ। यस्तै सुर्खेतमा यही कार्तिक 16 गते उम्मेद्वारको मनोनयन दर्ताको दिनदेखि निर्वाचनमा खटिने कर्मचारी नियुक्ति र परिचालन हुने भएको छ। दोस्रो चरण अन्तर्गतको निर्वाचनको लागि उम्मेद्वारहरूको मनोनयन दर्ता तथा सूची प्रकाशन कार्तिक 16 गते, उम्मेद्वार विरोधमा उजुरी दिने 17 गते, उजुरी उपर छानबिन तथा नामावली प्रकाशन 18 गते र उम्मेद्वारी फिर्ता तथा अन्तिम नामावली प्रकाशन भने 19 गते गर्ने कार्यतालिका रहेको छ।
बाँकेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि नेपालगञ्जमा निर्वाचन कार्यालयको उद्घाटन गरिएको छ। निर्वाचन क्षेत्र नम्बर 1 र 3 को कार्यालय नेपालगञ्ज बागवानिया स्थित सिंचाई सब डिभिजनको कार्यालय र क्षेत्र नम्बर दुईका लागि नगर विकास समितिको भवनमा स्थापना गरिएको हो। निर्वाचन क्षेत्र नम्बर एकको कार्यालयका लागि सर्वोच्च अदालतका उपसचिव उदय प्रसाद गजुरेल र क्षेत्र नम्बर तीनको कार्यालयका लागि सर्वोच्च अदालतका उपसचिव लोकबहादुर हमालले निर्वाचन अधिकृतको रूपमा काम सुरु गर्नुभएको छ। यस्तै नगर विकास समिति क्षेत्र नम्बर दुईको कार्यालयमा बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदी मुख्य निर्वाचन अधिकृतको रूपमा रहनु भएको छ।
यसैबीच आउँदो मंसिर 21 गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि बाँकेमा 327 मतदान केन्द्र कायम गरिएको छ। मतदान स्थल भने साबिकको 136 नै कायम गरिएको क्षेत्रीय निर्वाचन कार्यालय बाँकेका क्षेत्रीय निर्वाचन अधिकारी बसन्त राज अधिकारीले जानकारी दिनुभयो। स्थानीय तह चुनावमा बाँकेमा 136 मतदान स्थलमा 295 मतदान केन्द्र रहेका थिए। स्थानीय तह निर्वाचन भन्दा यसपटक झण्डै 30,000 मतदाता थप भएका कारण मतदान केन्द्र पनि थप भएका हुन्। निर्वाचन आयोगले 1,064 मतदाता रहेको क्षेत्रमा एउटा मतदान केन्द्र बनाउने मापदण्ड बनाए अनुसार बाँकेमा 327 मतदान केन्द्र तोकिएको हो। बाँकीमा कुल मतदाताको संख्या 276,718 रहेको छ। क्षेत्र नम्बर एकमा 98,320 मतदाता रहेका छन्। त्यस्तै क्षेत्र नम्बर दुईमा भने 82,949 मतदाता र क्षेत्र नम्बर तीनमा 95,449 मतदाता रहेका छन्।
आउँदो मङ्सिर 10 गते हुने पहिलो चरणको निर्वाचनमा 6 नम्बर प्रदेशका 7 जिल्लामा गरी 95 जना उम्मेद्वार भिड्ने भएका छन्। प्रतिनिधि सभाको 7 सदस्यका लागि 39 र प्रदेश सभाका 14 सदस्यको लागि 56 जना उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक भएको छ। प्रतिनिधि सभा सदस्यको लागि जाजरकोटमा 5, कालीकोटमा 8, जुम्लामा 1 स्वतन्त्र सहित 6 जना, मुगुमा 3 र हुम्लामा 7 जना उम्मेद्वार चुनावमा लड्ने भएका छन्। यस्तै डोल्पामा 4 जना, पश्चिम रुकुममा 7 जना उम्मेद्वार चुनावी मैदानमा रहेका छन्। यस्तै प्रदेशसभा सदस्यतर्फ जाजरकोटमा 11 जना, कालीकोटमा पनि 11, जुम्लामा 10, मुगुमा 7, पश्चिम रुकुममा 7 जना उम्मेद्वार रहेका छन्। अन्तिम नामावली अनुसार हुम्ला र डोल्पामा समान 6-6 जना उम्मेद्वार चुनावी मैदानमा होमिने भएका छन्।
सिंहदरबारको अधिकार गाउँघरबाटै दिने भन्दै मुलुकमै पहिलोपल्ट संघीय संरचना अनुसार स्थानीय तहको चुनाव भएपछि स्थानीय सरकारले काम थालेका छन्। यसै अनुरूप विभिन्न विषयगत कार्यालयहरू स्थापित स्थानीय तहमा समायोजन भएर सेवा दिन पनि सुरु गरेका छन्। तर यसबारे स्पष्ट नीति तथा कर्मचारी व्यवस्थापनको अभाव लगायत कारणले आम नागरिकले भने सेवा पाउन नसकेको गुनासो गरेका छन्। यसै सन्दर्भमा हाम्रा साथी दिपा कोइरालाले वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देव कुमार सुवेदीलाई नगरपालिकाले अहिले के कति सेवाहरू दिन सुरु गरेको छ त भनी सोध्नु भएको छ।
खास गरी स्थानीय सरकारको गठनपछि नेपालको संविधानमा व्यवस्था भएअनुसार विभिन्न जिल्ला स्तरीय विषयगत कार्यालयहरू स्थानीय सरकार मार्फत सेवा प्रवाह गर्ने नीति अनुसार हालसम्म वीरनगरमा 5 स्थानीय सरकारसँग विषयगत कार्यालयले पूर्ण रूपमा चाहिँ काम सुरु गरिसकेका छन्। जसमध्ये जिल्ला स्वास्थ्य, जिल्ला शिक्षा, पशु, घरेलु लगायतका चाहिँ कार्यालयहरू हामीसँग आइपुगेका छन् र अरूको प्रक्रियामा खास गरी स्थानीय स्वायत्त शासन ऐन 2074 चाहिँ संसदले चाहिँ पास गरेर राष्ट्रपतिज्यूबाट चाहिँ प्रमाणीकरण भएपछि लागू हुने हो र त्यस अन्तर्गत आउनुपर्ने कार्यालयहरू क्रमशः हामीसँग आउने होला र खास गरी कर्मचारी समायोजनको पाटोमा प्रदेश सरकार नबनेसम्म स्थानीय सरकारमा कर्मचारी समायोजन गर्न अलिकति गाह्रो भएको अवस्था हामी सबैले बुझेकै छौँ र देखेकै छौँ। त्यसलाई मिलाउने प्रक्रियामा चाहिँ यो वर्षको अन्त्यसम्ममा चाहिँ सबै कार्यालयहरू स्थानीय सरकारहरूसँग चाहिँ संविधानमा व्यवस्था भएअनुसार समाहित हुने र कार्य प्रारम्भ गर्ने कुरा चाहिँ अगाडि बढ्ला।
जस्तो अब केही कार्यालयहरू त आइपुगेका छन् नगरपालिकामा, कृषि, स्वास्थ्य, त्यसपछि पशु कार्यालयले पनि केही सेवाहरू दिएको भन्ने कुरा छ होइन। सबै विषयगत कार्यालयहरू अहिलेसम्म पनि आउन नसक्नुको कारण चाहिँ के हो? केही समस्याहरू छन्?
सम्बन्धित मन्त्रालयले स्थानीय विकास मन्त्रालय मार्फत कार्यक्रम हस्तान्तरण गर्नपर्ने हो र त्यो कार्यक्रम हस्तान्तरण गरिरहँदा बजेट सहित कर्मचारी पनि हस्तान्तरणको प्रक्रियामा जानुपर्ने हो र हाम्रो प्रशासनिक व्यवस्था अनुसार शिक्षा, स्वास्थ्य, कृषि, भेटनेरी र घरेलुको चाहिँ निकासा सहित स्थानीय सरकारहरूमा प्राप्त भइसकेको कारणले गर्दा ती कार्यालयहरू हामीसँग पहिलो चरणमा नै आउन बाध्य पनि भए र हामीसँग मन्त्रालय मार्फत चाहिँ चिठी पत्रहरू सहित आएर आगामी दिनदेखि नगर स्थानीय सरकारसँग मिलेर काम गर्नु होला भन्ने हिसाबले चाहिँ आयो। बाँकी कार्यालयहरू जो चाहिँ संविधानमा व्यवस्था भएको छ र बजेट तथा कार्यक्रमका हिसाबले उहाँहरूलाई अहिले पनि आफ्नै मन्त्रालयमा चाहिँ उहाँको विभाग अन्तर्गत नै काम गर्ने प्रक्रिया भएको कारणले गर्दा तत्काल समायोजन नभएको हो र यसले स्थानीय सरकारले संविधानमा भएको व्यवस्था अनुसार हामीले माग्ने भन्दा पनि सम्बन्धित मन्त्रालयले स्थानीय विकास मन्त्रालय मार्फत कार्यक्रम सहित हस्तान्तरण गर्नुपर्ने भएको कारणले गर्दा केही जटिलता चाहिँ स्वाभाविक रूपमा चाहिँ कर्मचारी समायोजन र कार्यक्रम समायोजनमा भएको कारणले गर्दा ढिलासुस्ती भएको चाहिँ मलाई लाग्छ।
अब एउटा सिङ्गै कार्यालय स्थापना गरेर बसेको कार्यालय स्थानीय तहमा आउँदाखेरि अब भौतिक संरचनाका कुराहरू होइन, केही नभए पनि एउटा कोठासम्म पनि पुग्नु पर्ने होला, ती अप्ठ्याराहरू पनि छन् नगरपालिकामा अहिलेको अवस्थामा हेर्दाखेरि।
वीरेन्द्रनगर नगरपालिका अलिकति पुरानो नगरपालिका भएको कारणले गर्दा र हामीले भवनको व्यवस्थापन बाहिर हामीले भाडा लिएर बस्न परेको छैन, हामीले इन्टरनल म्यानेज गरेका छौँ र स्वाभाविक रूपमा नयाँ कार्यालय शाखाका रूपमा स्थापन गर्दा भवनको अभाव त स्वाभाविक छ। अहिले अब 5-7 जना कर्मचारीहरू एउटै कोठामा बस्नुपर्ने अथवा एउटै टेबुललाई प्रयोग गर्नुपर्ने अवस्था चाहिँ छ भने घरेलुलाई चाहिँ हामीले घरेलुकै कार्यालयमा चाहिँ साबिकै कार्यालयमा सञ्चालन गर्ने गरी चाहिँ त्यतैबाट व्यवस्था मिलाएका छौँ। र अन्य गाउँपालिकाको अवस्था त र नगरपालिकाको अवस्था चाहिँ भाडा लिएर सञ्चालन गर्नुपर्ने अथवा धेरै अप्ठ्यारो चाहिँ होला।
अब सामान्यतया बुझ्दाखेरि यसरी विषयगत कार्यालयहरू अब एकै ठाउँमा रहन्छन्, स्थानीय तहमा रहन्छन्, सेवा लिन हामी कार्यालय कार्यालयमा धाउनु पर्दैन भन्ने एक किसिमको कुरा सुन्दा पनि जनमानसमा त्यो चाहिँ अब हामी सबै कार्यालयमा चाहिँ जानु पर्दैन है, जस्तो स्वास्थ्यको कामको लागि स्वास्थ्य कार्यालय जानु पर्दैन नगरपालिकामै हुन्छ, अथवा भेटनेरीको काम अथवा कृषिको काम गर्दा हामी कृषि कार्यालय जानु पर्दैन नगरपालिका स्थानीय तहबाटै हुन्छ भन्ने खालको बुझाइ र त्यो कुरा चाहिँ कहीँ धेरै जसो जनमानसमा छ। तर त्यो खास सेवा लिँदाखेरि कसरी लिने, कसरी जाने, अब नगरपालिकाभित्र गएपछि पनि कुन कोठामा छिर्ने, कसरी गर्ने भन्ने कुरामा अलिकति मान्छेहरूको बुझाइ चाहिँ नभएको जस्तो देखिँदो रहेछ, यो चाहिँ के हुन्छ खासमा प्रष्ट रूपमा बुझाउँदाखेरि?
खास गरी अब नगरपालिकाको हकमा समायोजन भएर आएका कार्यालयहरूको सेवा सुविधा हामीले नगरपालिकाभित्रै नै आउनुपर्ने हुन्छ। त्योभित्र अब अहिले केही कुरा चाहिँ पब्लिकले हिजो जसरी कृषिमा प्राप्त गर्नुभएको त्यो एउटा अभ्यस्त हुनुभएको थियो, त्यो अभ्यस्त भएको कारणले गर्दा केही अप्ठ्यारो चाहिँ त भएको होला। तर हामीले अहिले जुन अवस्थामा चाहिँ कृषि स्वास्थ्य र शिक्षा पनि अझ पूर्ण रूपमा चाहिँ आइसकेको अवस्था छैन, सम्पत्ति हस्तान्तरण गरेको अवस्था छैन, तर सेवा दिने कुरामा चाहिँ हामी वडा तहमा अथवा स्वास्थ्य चौकीमा अथवा विद्यालय स्तरमा र कृषिले जुन जिल्ला कृषिले दिन्थ्यो त्यो सुविधा चाहिँ हामीले पब्लिकसँग सल्लाह गरेरै गरेका छौँ। अब डाइरेक्टली हिजोको मेथडबाट चेन्ज भएको कारणले गर्दा उहाँहरूलाई केही अप्ठ्यारो चाहिँ भयो होला। हामी अरू आगामी वर्षदेखि पूर्ण रूपमा चाहिँ नगरको शाखामा स्वास्थ्य शाखा, कृषि शाखा अथवा भेटनेरी शाखा अन्तर्गत चाहिँ उहाँहरूले चाहिँ आफूलाई प्रस्तुत गर्नुपर्छ। र अब स्वास्थ्यको सुविधा लिने कुरा त अब स्वास्थ्य चौकीमा भयो, शिक्षाको कुरा लिँदा चाहिँ हामीले उपलब्ध गराउँछौँ, भेटनेरीको चाहिँ जहाँ जहाँ इलाका भेटनेरी छ त्यहीँ नै सुविधा लिने हो। र नीतिगत रूपमा र चाहिँ केही निर्णयगत प्रक्रियामा जाँदा सुविधागत हिसाबले चाहिँ भोलिको दिनमा चाहिँ उहाँहरूले प्राप्त गर्न सक्नुहुन्छ। र मलाई लाग्छ धेरै ठुलो गुनासो चाहिँ प्राप्त भएन भन्ने कुरा चाहिँ अन्य ठाउँको तुलनामा चाहिँ हामीले वीरेन्द्रनगरमा त्यो कुरा चाहिँ आम दाजुभाइ दिदीबहिनीहरूलाई त्यो आउन चाहिँ दिया छैन।
सेवाको हिसाबले हेर्दाखेरि जस्तो शाखागत रूपमा यो शाखामा जाने यसरी जाने भन्ने कुरा चाहिँ अझै भइसकेको छैन भन्नु पर्छ।
होइन, हामीले कन्ट्याक्ट पर्सन र कन्ट्याक्ट कोठा चाहिँ हामीले दिएका छौँ, होइन त्यो चाहिँ त्यसलाई शाखा नै भनेर अहिले पूर्ण रूपमा हामीले गरिसकेका छौँ। किनभने त्यो शाखामा कतिजना दरबन्दी आउने हो र त्यसमा कति राख्ने हो भन्ने कुरा चाहिँ टोटल कर्मचारीको चाहिँ अवस्था र चाहिँ एउटा प्लानिङ गरेर गर्न पर्ने भएको कारणले गर्दा त्यसलाई शाखाकै रूपमा चाहिँ स्थापित गरेका छैनौँ। अहिले हाम्रो प्रत्येक कार्यालयको चाहिँ एकजना संयोजक र उसको मार्फतमा केही सहयोगी साथीहरू चाहिँ हुनुहुन्छ र त्यही मार्फत चाहिँ हाम्रो सेवा सुविधालाई चाहिँ निरन्तरता दिने प्रयास चाहिँ हामीले गरेका छौँ।
उहाँ हुनुहुन्थ्यो वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी। नगरपालिकाले अहिले के कति सेवाहरू दिन सुरु गरेको छ त भन्ने बारे भेरी खबरसँग कुराकानी गर्दै।
हामीसँग छिमेक सरफेरो र राष्ट्रिय खबर बाँकी नै छन्, अहिलेलाई भने यो विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले उदाउँदो सूर्यलाई अर्घ दिएर छठको समापन गरिँदै आज पनि सार्वजनिक विधा, सुर्खेतसहित दोस्रो चरणमा चुनाव हुने 45 जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना लगायतका खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। नेपाली कङ्ग्रेसले आउँदो मङ्सिर 21 गते हुने दोस्रो चरणको चुनावमा पार्टीका तर्फबाट प्रतिनिधि सभाका लागि 22 उम्मेद्वारको टुङ्गो लगाएको छ। कङ्ग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता बसेको संसदीय समितिको बैठकले उम्मेद्वारीको टुङ्गो लगाएको हो। सभापति देउबा, डडेलधुरा, वरिष्ठ नेता रामचन्द्र पौडेल तनहु क्षेत्र नम्बर 1, महामन्त्री डाक्टर शशाङ्क कोइराला नवलप्रासी क्षेत्र नम्बर एक, नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नम्बर एक, गोपालमान श्रेष्ठ स्याङ्जा क्षेत्र नम्बर दुई, विमलेन्द्र निधि धनुषा क्षेत्र नम्बर तीन र विजय कुमार गक्षेदार सुनसरी क्षेत्र नम्बर तीनबाट उम्मेद्वार बन्नुहुने भएको छ। यस्तै गरी पूर्णबहादुर खड्गा क्षेत्र नम्बर एक सुर्खेत, महेश आचार्य मोरुङ क्षेत्र नम्बर चार, ज्ञानेन्द्र बहादुर कार्की सुनसरी क्षेत्र नम्बर चार, रमेश रिजाल प्रसाद क्षेत्र नम्बर चार, डाक्टर नारायण खड्गा उदयपुर क्षेत्र नम्बर एक, डाक्टर मिनेन्द्र रिजाल मोरुङ क्षेत्र नम्बर दुई, डाक्टर प्रकाश शरण महत काठमाडौँ क्षेत्र नम्बर पाँच, फर्मुल्ला मनसुर बाह्र क्षेत्र नम्बर तीन, एनपी साउथ कञ्चनपुर क्षेत्र नम्बर दुई, अर्जुन प्रसाद जोशी पर्वत क्षेत्र नम्बर एकबाट उम्मेद्वार बन्नुहुने भएको छ। यसै गरी डाक्टर शेखर कोइराला मोरङ क्षेत्र नम्बर छ, नवीन्द्र राज जोशी काठमाडौँ क्षेत्र नम्बर आठ, गगन कुमार थापा काठमाडौँ क्षेत्र नम्बर चार, रमेश लेखक कञ्चनपुर क्षेत्र नम्बर तीन, नारायण बहादुर कार्की उदयपुर क्षेत्र नम्बर दुईबाट उम्मेद्वार बन्ने कङ्ग्रेसले जनाएको छ। आज बस्ने संसदीय समितिको बैठकले बाँकी उम्मेद्वारको टुङ्गो लगाउने कङ्ग्रेसले जनाएको छ।
बाँके कोहलपुर चौराहा आसपास सडकको क्षेत्रभित्र अतिक्रमण गरी बसेका बस्तीलाई आज हिजो हटाइएको छ। कोहलपुर नगरपालिकाले लामो समयदेखि पटक पटक कोहलपुर चौराहा खाली गर्ने निर्णय गरे पनि अतिक्रमण गरी व्यापार व्यवसाय गरी बस्दै आएका थिए। जिल्लाकै प्रवेशद्वारकै रूपमा रहेको कोहलपुर चौराहामा जथाभावी रूपमा घरटहरा बनाई व्यापार व्यवसाय गर्दै भिडभाड तथा अव्यवस्थित भएकाले चौराहा खाली गर्न लागेको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताउनुभयो। कोहलपुर मध्य तथा सुदूरपश्चिमको प्रवेशद्वारका रूपमा रहेको नगर भएकाले नगरपालिकाले विशेष योजना अनुसार नै नो पार्किङका साथै वृक्षारोपण गर्ने, फूलहरू लगाउने, बाँकी राष्ट्रिय निकुञ्जको पहिचान बाघको शालिक निर्माण गर्ने उहाँको भनाइ छ। यस्तै पानीको फोहरा निर्माण गर्नुका साथै सिसी क्यामेरा जडान गरी आधुनिक प्रवेशद्वार बनाउने कार्यक्रम पनि नगरसभाले पास गरेको छ।
वाम गठबन्धनका शीर्ष नेताहरूले कुनै पनि बहानामा प्रदेश र प्रतिनिधि सभाको चुनाव सार्न नहुने बताएका छन्। एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूले राजधानीमा पत्रकार सम्मेलन गरी सर्वोच्चको पसिनो आदेशले आशंका बढाएको टिप्पणी गरेका छन्। एमाले अध्यक्ष केपी ओलीले राजनीतिक दल र निर्वाचन आयोगले संयुक्त रूपमा मतपत्र तय गरेको भन्दै ओलीले ससाना कुरामा अल्झिने समय नभएको टिप्पणी गर्नुभयो। ओलीले लोकतान्त्रिक प्रणाली चुनाव भएको भन्दै यसलाई बिथोल्न खोज्दै स्वीकार्य नहुने धारणा राख्नुभयो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माघ 7 गतेसम्मको समय हेक्का राख्न आग्रह गर्दै तोकेकै समयमा चुनाव नभए संसद पुनस्थापन हुने तर्क गर्नुभयो।
बैजनाथ गाउँपालिका वडा नम्बर चारले 80 वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरूलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ। बैजनाथ गाउँपालिकाको गाउँसभाले पास गरे अनुसार प्रत्येक वडाका वृद्धहरूलाई सम्मान गर्ने कार्यक्रम ल्याइएको हो। वडा नम्बर चारका 33 जना वृद्धहरूलाई दोसल्ला उडाएर सम्मान गर्नुका साथै चिसोको लागि ब्लाङ्केट, फलफुल तथा मिठानी पनि प्रदान गरिएको वडा नम्बर चारका वडा अध्यक्ष काली बहादुर सिंहले बताउनुभयो।
सिद्धार्थ संचार सहकारी संस्था सुर्खेतको 10 वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाले आर्थिक वर्ष 73-74 झन्डै 28 लाख मुनाफा गर्न सफल भएको जनाएको छ। संस्थाको 10 वार्षिक साधारण सभाले कुल 2,25,30,000 आमदानी गरेको र 1,90,00,000 19,000 खर्च गरी 27,96,770 रुपियाँ मुनाफा गर्न सफल भएको संस्थाले जनाएको छ। संस्थाका कोषाध्यक्ष जगबहादुर पुलामी मगरले चालु आर्थिक वर्षको 3,39,23,000 आमदानी र 2,44,31,000 खर्च भई 75,93,736 रुपियाँ मुनाफा गर्ने लक्ष्य राखेको बताउनु भएको छ। सभामा जिल्ला सहकारी सङ्घका अध्यक्ष अमृत बिसीले सहकारीको मूल्य र मान्यता तथा सिद्धान्त अनुसार सिद्धार्थ संचार सहकारी चलेको बताउनुभयो।
नेपाल अर्बुद रोग निवारण संस्था शाखा सुर्खेतको सभापतिमा तेज कुमारी चपाई जीसी सर्वसम्मत चयन हुनुभएको छ। वीरेन्द्रनगरमा सम्पन्न 12 साधारण सभा तथा 5 चुनावी अधिवेशनबाट चपाई सर्वसम्मत चयन हुनुभएको हो। यस्तै उपसभापतिमा मोती प्रसाद कणेल र रमेश केसी चयन हुनुभएको छ। सचिवमा कुमारी बिन्द्रा बडुवाल, कोषाध्यक्षमा गोरख रावतलाई चयन गरिएको छ भने सदस्यहरूमा दिपेन्द्र कोइराला, गौरी अधिकारी, युवराज पौडेल र कर्णबहादुर रावत रहनु भएको छ।
हामीसँग खेल खबरसँगै अन्य खबरको श्रृङ्खला बाँकी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिन्जेल हामीले छिमेक सेरोफेरो लगायत राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। शक्तिशाली युवा क्लब सिम्ता गाउँपालिका साथ काप्री चौर सुर्खेतले देउसी भैलो खेलेर संकलन गरेको रकम सामाजिक कार्यमा लगाउने भएको छ। तिहारमा क्लबले देउसी भैली खेलेर संकलन भएको 1,12,000 रुपियाँ पर्यटकीय क्षेत्रको विकास र संरक्षणका लागि खर्च गरिने भएको हो। गएको असोज अन्तिम सातामा सिम्ता गाउँपालिका साथमा रहेको तामाधारी सामुदायिक वनमा पहिचान भएको नयाँ गुफालाई संरक्षण र सम्वर्धन गरी त्यसलाई पर्यटकीय रूपमा चिनाउनको लागि रकम सहयोग गर्ने भएको छ। गुफाको संरक्षणका लागि गुफाको वरिपरि तार जाली गरिने र प्रचार प्रसारका लागि आवश्यक पहल गरिने क्लबका अध्यक्ष गंगाराम सापकोटाले जानकारी दिनुभएको छ। तिहारमा देउसी भैलो खेलेको रकम वनभोज खान खर्च गर्नु र फजुल खर्च गर्नुभन्दा सामाजिक कार्यमा लगाउँदा क्लबको प्रतिष्ठा बढ्ने पनि उहाँको भनाइ छ।
नेपाल रेड क्रस सोसाइटी उपशाखा साटाखानी सुर्खेतको 14 साधारण सभा सम्पन्न भएको छ। सभामा उपशाखा सचिव प्रेम बहादुर समय र कोषाध्यक्ष बल बहादुर विकटाले आर्थिक विवरण पेश गर्नु भएको छ। कार्यक्रममा शाखा उपसभापति देव बहादुर ढकाल, शाखा मन्त्री प्रदीप पौडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। सभा रेडक्रस सुर्खेत शाखाका सभापति रामलाल आचार्यको मुख्य आतिथ्य र उपशाखा सभापति ओम प्रकाश ढकालको सभापति भएको हो।
बाँसगढी नगरपालिकामा अबदेखि थारू भाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोगमा ल्याइने भएको छ। बाँसगढी नगर कार्यपालिकाको छैटौं बैठकले थारू भाषालाई सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो। नगर कार्यपालिकाको यो निर्णयसँगै थारू समुदायले अब आफ्नै भाषामा लेखपढ गर्न पाउने भएका छन्। 48% थारू भाषी रहेको बाँसगढी नगरपालिका ले थारू भाषाको कार्यान्वयनको रूपमा नागरिक वडापत्रलाई थारू भाषामा लेख्ने र निरक्षरहरूका लागि थारू भाषामै अडियोमा सुनाउने भएको छ। विकास निर्माणका लागि उपभोक्ता निर्माण समिति गठन गर्दा थारू प्रथा संगठनका अगुवा वडघरहरूलाई अनिवार्य रूपमा समावेश गरिने बताइएको छ।
भेरी खबरमा अब लागौं केही खेल खबरतिर। 19 वर्ष मुनिको एसिया कप क्रिकेटको लागि अभ्यास खेल खेल्न नेपाली टोली आउँदो सोमबार बङ्गलादेश जाने भएको छ। बङ्गलादेश क्रिकेट बोर्डका अनुसार नेपालले घरेलु टोलीसँग 3 खेल खेल्नेछ। नेपाली टोलीका प्रशिक्षक विनोद दासले आफूहरूले बङ्गलादेशमा खेल्ने इच्छा प्रकट गर्दै पत्रचार गरे अनुसार कार्यक्रम हुने जानकारी आफूलाई आएको बताउनु भएको छ। खेल क्रीडा शिखा प्रतिष्ठानमा हुने बङ्गलादेश क्रिकेट बोर्डले जनाएको छ। 19 वर्ष मुनिको 19 एसिया कप क्रिकेट आगामी नोभेम्बर 9-20 मलेसियामा हुँदैछ। प्रतियोगितामा एसियाका टेस्ट खेल्ने राष्ट्रहरूसहित आयोजक मलेसिया र नेपाल सहभागी हुँदैछन्।
र सुर्खेतको वीरेन्द्रनगरमा यही कार्तिक 24 गतेदेखि एमएस फुटसल सञ्चालनमा आउने भएको छ। वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर सञ्चालक हरि विष्टले फुटसल सञ्चालन भएसँगै यस क्षेत्रको पर्यटन प्रबन्धमा समेत टेवा पुग्ने बताउनु भएको छ। करिब 2.5 करोडको लागतमा सञ्चालनमा आएको फुटसलमा विभिन्न खेलकुद खेल्न सक्ने व्यवस्था गरिएको उहाँको भनाइ छ। यही कार्तिक 24 गते औपचारिक रूपमा उद्घाटन हुने भए पनि व्यावसायिक खेल भने सुरु भइसकेको छ। गोदाम लाइनमा फुटसल सहित साउना, स्टिम बाथ, महिला तथा पुरुषका लागि ब्युटी पार्लर, मल्जी जिम क्लब, मेसिनद्वारा गरिने मसाज सञ्चालनमा आउने भएका छन्। बोटवलदेखि पश्चिम क्षेत्रमा फुटसल नभएको दावी गर्दै उहाँले पर्यटक तथा सुर्खेतीलाई लक्षित गरी फुटसल सञ्चालनमा ल्याउने उहाँको भनाइ छ। बिहान 5 बजेदेखि राति 10 बजेसम्म फुटसल खेल्न सकिनेछ भने त्यसका लागि रातिको समयमा प्रति घण्टा 2,000, बिहान र बेलुकाको समयमा भने 1,800 र दिउँसोको समयमा 1,500 शुल्क तोकिएको छ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानुअघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
उदाउँदो सूर्यलाई अर्घ दिएर छठको समापन गरिँदै आज पनि सार्वजनिक बिदा।
सुर्खेत सहित दोस्रो चरणमा चुनाव हुने 45 जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना। पहिलो चरणमा चुनाव हुने प्रदेश नम्बर 6 7 जिल्लामा 95 उम्मेद्वार।
बाँके कोहलपुर चौराहा आसपासका सडकको क्षेत्रभित्र अतिक्रमण गरी बसेका घर टहरा हटाइयो। बर्दियाको बाँसगढी नगरपालिकामा थारू भाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोगमा ल्याइने।
मङ्सिर 21 गते हुने चुनावका लागि कङ्ग्रेसले 22 क्षेत्रको उम्मेद्वारको टुङ्गो लगायो। बाँकी क्षेत्रको उम्मेद्वार छनौट आज गरिने।
र 19 वर्ष मुनिको एसिया कप क्रिकेटका लागि अभ्यास खेल खेल्न नेपाली टोली बङ्गलादेश जाने। 3 खेल खेल्ने।
हवस् त अहिले 8 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुने नै छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिरु रावत र मधुबन विषय बिदा हुन्छौ। नमस्ते।